यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायका माग सम्बोधन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। दक्षिण पूर्वी एसियाली राष्ट्रमा विभिन्न अनलाइन ठगीमा परेका 860 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको धरौटीको प्रावधानबाट पछि नहट्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा स्पष्ट। अमेरिकाले भारत चीन लगायतका 60 व्यापारिक साझेदारमाथि नयाँ शुल्क लगाउने र नेपाली फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा गराउन आवश्यक पहल थाल्न डिभिजन फुटबलका 21 क्लबको माग।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस् सजिलो छ एकै साथ फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइवुड उत्पादक संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल पश्मिना उद्योग संघ र नेपाल डग च्यू उत्पादक संघका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो। छलफलमा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरूङले नेपाली गलैंचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ नियमले निर्यातमा कठिनाई भएको र व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो। उहाँको गुनासो सम्बोधन र माग कार्यान्वयनका लागि प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभयो। यस्तै नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले नेपाली प्लाइवुडको गुणस्तर अन्य देशबाट आउने भन्दा राम्रो भए पनि विद्यमान केही कानूनी प्रावधानले यस क्षेत्रका उद्यमीले समस्या भोगिरहेको गुनासो गर्नुभयो। नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले हिमाली भेगमा पर्याप्त मात्रामा चरन क्षेत्र भए पनि वन ऐनका कारण चरन क्षेत्रमा भेडा पालन गर्न समस्या भइरहेको गुनासो गर्नुभएकोमा प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी ऐन परिमार्जन गरिने आश्वासन दिनुभयो। नेपाल डग च्यू उत्पादक संघका अध्यक्ष रेशम बहादुर पोखरेलले नेपालमा केही नमूना अडचनले गर्दा नेपालमा केही कानूनी अडचनले गर्दा आफूहरूले भने जस्तो उत्पादन र निर्यात गर्न नसकिरहेको गुनासो गर्नुभयो। परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा देखिएको समस्या छिट्टै समाधान हुने जनाएको छ। मन्त्रालयले आज सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रविधि प्रयोगमा ल्याउँदा केही प्राविधिक समस्या देखिएको भए पनि छिट्टै त्यसको समाधान हुने बताउनुभयो। प्रवक्ता छेत्रीले नयाँ प्रणाली मार्फत हालसम्म 8260 थान राहदानी छापिएको र अहिले दैनिक 1300 हाराहारीमा राहदानी छपाई भइरहेकाले यो समस्या लामो समय नरहने पनि बताउनुभयो। पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा ठगिन पुगेका 860 नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभयो। यस्तै विभिन्न कसुरमा हाल कम्बोडियाको जेलमा रहेका 49 जना नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको पनि प्रवक्ता छेत्रीले बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले नेपाल भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि सरकार लागिरहेको बताउनु भएको छ। सिंहदरबार स्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बसेको बैठकमा मन्त्री गुरूङले सीमावर्ती क्षेत्रमा बढ़दै गएको लागू औषध ओसार पसार तथा तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विभिन्न चरणमा काम अघि बढ़ाएको उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले दक्षिणी सीमा क्षेत्रका महिला र बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने, सीमा क्षेत्रमा राजस्व संकलन र व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने र सीमापार अपराध नियन्त्रणलाई गम्भीर रूपमा अनुगमन गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले सुस्ता क्षेत्रका नेपाली नागरिकको भूमि अधिकार र सुरक्षा सुनिश्चित गर्न कूटनीतिक पहललाई प्रभावकारी बनाउनुपर्नेमा ध्यान आकर्षण गराउनुभयो। बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले खुल्ला सीमालाई डिजिटल सीमा व्यवस्थापनमा रूपान्तरण गर्न नीतिगत सुधार आवश्यक रहेकोमा जोड़ दिनुभयो। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखन, लागू औषध तस्करी, त्यसै गरी नेपाली नक्कली मुद्रा भित्रने चुनौती, नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रभावकारी अनुगमन र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको 25 लाख रूपियाँ धरौटीको प्रावधानबाट सरकारपछि नहट्ने स्पष्ट पार्नु भएको छ। पत्रकारसँग आज सिंहदरबार स्थित मन्त्रालयमा छलफलका क्रममा मन्त्री पोखरेलले कतिपय व्यवसायकै सुझावका आधारमा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने स्पष्ट पार्नु भएको हो। 3% समता शिक्षा शुल्कमा सरकार पछि हटे जस्तै परामर्श व्यवसायका सम्बन्धमा पनि सरकार पछि हट्ने त होइन भन्ने पत्रकारको प्रश्नमा मन्त्री पोखरेलले त्यस्तो सोच नभएको स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन जस्ता कानून निर्माण गर्दा भने सरोकार भएका पक्षसँग पूर्व परामर्श गरिने उल्लेख गर्नुभयो। नेपाल र गणतन्त्र कोरिया बीच कृषि र कानूनी सूचना सेवा सुदृढ़ गर्ने उद्देश्यले 2 समझदारी पत्रमा हस्ताक्षर भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधित्वमा कुल 11.8 मिलियन अमेरिकी डलरको 2 समझदारी पत्रमा आज हस्ताक्षर भएको हो। समझदारी पत्रहरूमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थिङ र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। कोइका र सम्बन्धित साझेदार संस्थाहरू मार्फत कार्यान्वयन गरिने ती 2 परियोजनाहरूले नेपालमा कृषिको विकास र कानूनी जानकारीमा सार्वजनिक पहुँच सुधार गर्न सहयोग पुग्ने बताइएको छ। त्यस अवसरमा अर्थ सचिव उपाध्यायले नेपालमा कोरियाको विकास सहयोगको प्रशंसा गर्दै नेपालको राष्ट्रिय विकास लक्ष्य हासिल गर्नका लागि कोरियाको विकास सहयोग सधैँ सराहनीय रहेको बताउनुभयो। राजदूत पार्कले दुवै परियोजना मार्फत कोरियाली विशेषज्ञता हस्तान्तरणको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो। बागमती नदी किनारबाट अव्यवस्थित बसोबास हटाएपछि खाली भएको ठाउँलाई खुल्ला सार्वजनिक क्षेत्रको रूपमा विकास गरिने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। समितिका कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाटले हटाइएका बस्ती रहेका स्थानमा हरित क्षेत्र, खेल मैदान, पदमार्ग तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिनुका साथै स्थायी कंक्रीट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुल्ला क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो। बल्कु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामंगल र शंखमूल लगायतका क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष डेब्रिस हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। पछिल्ला केही वर्षदेखि वर्षायाममा काठमाण्डु उपत्यका बस्तीहरू डुबानमा पर्न थालेका छन्। थोरै पानी पर्दा समेत काठमाण्डु उपत्यका बस्तीहरू डुबानको जोखिममा पर्न थालेका हुन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
आज भोलि बिहान घाम लागे साँझ पख 81 मुसलधारे पानी पर्ने र रातभरि पानी परे दिनभरि घाम लाग्ने मौसम छ। त्यस्तै मौसमका बीच काठमाण्डु उपत्यकावासी थोरै पानी पर्दा पनि डुबानका समस्यासँग जुझ्न विवश छन्। काठमाण्डुको माइती घर, अनामनगर पुतली सड़क, जमलदेखि ललितपुर र भक्तपुरका विभिन्न बस्तीहरूमा पछिल्ला समय डुबानका समस्या देखिन थालेको हो। त्यस्तै बागमती, विष्णुमती, हनुमन्ते, मनोहरा र धोबी खोला जस्ता नदी र खोलामा पानीको बहाव बढ्दै जाँदा छेउछाउका बस्तीहरू पनि जोखिममा छन्। कुनै समय साताभरि मुसलधारे पानी पर्दा पनि निर्धक्क निदाउने उपत्यकावासीमा आजभोलि एकैछिन पानी पर्दा पनि आत्तिनुपर्ने अवस्थाको सिर्जना हुनुको मुख्य कारण अव्यवस्थित रूपमा बढ़दो शहरीकरण, पुरानो ढल निकास प्रविधि र बालुवा र सिमेन्टको संरचना हो। जताततै बालुवा र सिमेन्टले ढलान गरेर चिटिक्क परेको संरचना बनाउँदा आकाशबाट परेको पानी जमिनले सोच्न सक्दैन। पुराना र साँगुरा ढलहरूमा प्लास्टिक, कपड़ा र फोहोर जम्मा हुँदा पानी निकास हुन सक्दैन। बगेर नदीनालामा जाने बाटोमा पनि अवरोध छ भने पानी पर्ने तौन तरिकामा पनि फरक पर्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुले उपत्यका डुबानका समस्याका कारणहरू यस्तो रहेको बताउनुहुन्छ।
जल निकास प्रणाली विगतको तथ्याङ्कमा आधारित भएर बनायौं। ती साना भए त्यस्ता साना ड्रेनेज सिस्टमहरूमा ससाना कुराहरूले पनि असर पारिराखेको देखिन्छ। कंक्रिट रोडहरू घरहरूले ढाकिँदाखेरि परेको सबै पानी पानी जमिनभित्र सोसिएर जाने अवस्था नभएको कारणले गर्दाखेरि चाहिँ अझ थप जोखिम पनि निम्त्याएको देखिन्छ।
केही दिन अघि माइतीघर र बबरमल क्षेत्र डुबानमा परेपछि सरकारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका उपसचिव रामबहादुर केसीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको थियो। समितिले स्थलगत निरीक्षण गर्दा सो क्षेत्रका ढलमाथि सरकारी र निजी संरचनाहरू बनाइएको र ढलमा प्लास्टिक र कपडाहरू छिरेर जाम भएका कारण पानी निकास हुन नसकेको पाएको छ। सरकारले उक्त संरचना हटाई तत्काल ढल निकासको अवरोध हटाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको समिति संयोजक केसी बताउनुहुन्छ।
ढल अथवा नाला चाहिँ अतिक्रमण गरिएको पाइएको भित्र चाहिँ सफा छ कि छैन भन्ने सन्दर्भमा जानकारी नै प्राप्त गर्न नसकिने व्यक्तिगत संरचनाहरू पनि छन् र थापाथली क्याम्पस वाणिज्य ब्याङ्क लगायत निकायहरूले संरचनाहरू बनाएको छ, त्यो चाहिँ सफा गर्न पनि मिलिरहेन। तर कारण निकायलाई हामीले पत्रचार गरेर 7 दिनभित्र त्यहाँ चाहिँ सफा गरिसकिन्छ। अब उपरान्त नियमित रूपमा त्यहाँलाई सफा गरिराख्ने भन्ने कुरा गरेका छौँ।
त्यसो त उपत्यकाको डुबान कम गर्न घर बनाउँदा सबै भागमा ढला नगर्ने, अलि ठूलो ढल राख्ने र ढलमा प्लास्टिक जन्य फोहोरहरू फाल्नु हुँदैन भनेर ज्ञान हुनु पनि जरुरी छ। काठमाडौँ उपत्यकाका नदीहरूका सतह बढेर हुने डुबान कम गर्न भने खोला नालामा जमेर बसेका लेदो हटाई केही ठाउँमा फराकिलो समेत बनाउन सकिने सुझाव दिनुहुन्छ बाढ़ी तथा डुबान विज्ञ विनोद पराजुले।
अहिले भइराखेका ड्रेनेजहरू कहाँनिर घाँटी छ जहाँबाट चाहिँ यो पानीहरू सुनिएको छ अथवा त्यहाँबाट पास हुन सकेको छैन, त्यस्ता ठाउँहरू पत्ता लगाउन सक्छौ र त्यसलाई केही फराकिलो बनाउन सक्छौ। नदीमा ग्याग्रानहरू थुप्रिएको क्षेत्र अथवा नदीको गहिराईलाई केही बढाउन सक्छौ।
भनिन्छ विकासले विनाश निम्त्याउँछ, सुख सुविधाका लागि मानिस स्वयंले जथाभावी संरचना बनाउँदा उपत्यकाका लाखौं घरहरू डुबानको जोखिममा छन्। विपद बाजा बजाएर आउँदैन भन्ने पुरानो मान्यतालाई चिर्न पूर्वानुमान प्रविधिको विकास भएको छ, तर मानिस आफैले प्राकृतिक संरचनामाथि दोहन गर्दा त्यसको शिकार पनि मानिस आफै हुन पुगेको छ। पछिल्ला केही वर्ष यता काठमाडौँ उपत्यकामा देखिन थालेको डुबानको समस्या त्यसको उदाहरण हो। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेको बताउनु भएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 225 जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाउनुभएका भीमसेन थापा राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौम सत्ता विरूद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उहाँको मूल मन्त्र भएको बताउनुभयो। कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बाजुराको बढ़ी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा संचालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ। देशका विभिन्न स्थानमा दूरसंचार मोबाइल टावर निर्माण गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। बढ़ी मालिका लगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जति सक्दो चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न संचार मन्त्री डाक्टर तिमल सिन्हाले आज प्रधानमन्त्रीका सूचना संचार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गर्नुभएको छ। मिश्रसँगको छलफलमा अनलाइन सट्टेबाजी बेटिङ एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको संचार मन्त्रालयले जनाएको छ। आजै सूचना तथा संचार मन्त्रालयमा अनलाइन टीभी पत्रकार संघ नेपालसँग भएको छलफलमा संचार मन्त्री तिमल सिन्हाले स्वतन्त्र, उत्तरदायी र विश्वसनीय पत्रकारिताले मात्रै सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन सक्ने बताउनुभयो। उहाँले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै सरकारले संचार क्षेत्रको विकास र प्रवर्धनमा सहजीकरण गर्ने नीति लिएको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताउनु भएको छ। श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमद्वारा आज आयोजित 5 नेपाल फोरम अन माइग्रेशन एण्ड डेभलपमेन्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले सन् 2015 लागू भएको फ्री भिसा फ्री टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया शुरू गरिएको बताउनुभयो। मन्त्री यादवले वैदेशिक रोजगार ऐन 2064 प्रस्तावित संशोधित मस्यौदा पारित भएपछि भर्ना प्रक्रियालाई थप पारदर्शी, जवाबदेही र अनुमान योग्य बनाउन यसलाई पूर्ण रूपमा मा लैजाने मन्त्री यादवले जानकारी दिनुभयो। यसै गरी श्रमिकहरूको समस्या समाधानका लागि युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभाग मार्फत उजुरी .doefe नामक अनलाइन प्लेटफर्म शुरू गरेको छ। अविरल वर्षाका कारण बढीमालिका नगरपालिका नौ सेलागाडमा बाढ़ी र पहिरोले प्रभावित 16 घरधुरीका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उच्च जोखिममा रहेका 3 घरधुरीका 22 जना र जोखिममा रहेका थप 13 घरधुरीका 83 जना सहित प्रभावित परिवारका सदस्य अन्नपात, लत्ता कपडा, भाँडा बर्तन तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा प्रहरी सहित सम्बन्धित निकायले निगरानी बढ़ाउनका साथै स्थानीयलाई उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ। यसैबीच बिहिबारदेखि परेको अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण अवरूद्ध भएको बाजुराको साफे मार्थडी सड़क आज पुनः सञ्चालनमा आएको छ। विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सड़कमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो। बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीमा डिजिटल एक्सरे सञ्चालनमा ल्याइएको छ। डिजिटल एक्सरे सञ्चालनमा आएसँगै सामान्य एक्सरे परीक्षणका लागि स्थानीयवासीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीले डिजिटल एक्सरे मार्फत हड्डी, छाती तथा अन्य रोगको स्वास्थ्य संस्थामा नै परीक्षण र उपचार गरिने जनाएको छ। उक्त सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई सस्ता र सेवाग्राहीको समयसँगै खर्च समेत बचत हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख सुरेश सार्की।
ल यो सामान्य हड्डी फुटेको छ, यसलाई प्लास्टर पीओपी भन्छ, त्यो गर्नु होला भनेपछि हामीले गर्न सक्ने त्यो जनशक्ति गरिदिन्छ सर, त्यो बाध्यता हट्छ। कम्तीमा पनि यहाँ खुट्टो भाँचियो, यताउति भयो, खुट्टामा केही चोट लाग्यो भने त्यही चोटपटकको लागि हामीले टाढा इन्डिया
स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सेवा विस्तार र गुणस्तर अभिवृद्धिका कार्यक्रमहरू निरन्तर अघि बढाइने बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्ट।
व्यवस्थापनको लागि अब एक्सरे मसिन चलाउनको लागि छुट्टै अब त्यो सम्बन्धी पालिकाले चाहिँ अब भ्याकेन्सी खोल्नुपर्छ भन्ने कुरा भएको छ, त्यो अब स्थानीय सरकारले नै गर्ने हो। अहिले तत्कालको लागि चाहिँ हामीले नै पालिकामा खोल्ने र
स्वास्थ्य संस्थालाई प्रविधि मैत्री बनाउँदै नागरिकले सहजै भरपर्दो सेवा प्राप्त गर्ने वातावरण निर्माण गरिने बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सागर शाह।
अनलाइन सेवा दिइरहेका छन् डाक्टरहरूबाट, डाक्टरबाट सेवा दिँदाखेरि एक्सरेको धेरै आवश्यकता पर्यो, त्यहाँ एक्सरे नभए गाह्रो परे हुनाले त्यहाँ प्राथमिकतामा राखेर त्यो संस्थाले एक्सरे दिएर उपचारमा सजिलो होस् भनेर त्यहाँ जडान गरिएको छ।
स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय बीचको सहकार्यलाई अझ सुदृढ बनाइने गाउँपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इन भिट्रो फर्टिलाइजेशन आईभीएफ सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन आवश्यक कानूनी तथा नीतिगत छलफल थालेको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा आईभीएफ सेवाको प्रभावकारी नियमनका लागि आईभीएफ सञ्चालन सम्बन्धी कार्यविधि तयार गर्ने तथा दीर्घकालीन रूपमा आईभीएफ सेवालाई कानूनी दायरामा ल्याउन छुट्टै ऐन निर्माण गर्ने विषयमा छलफल भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रजनन स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवाग्राहीको सुरक्षा, उपचारको गुणस्तर र नैतिक अभ्यास सुनिश्चित गर्न स्पष्ट कानूनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। वहाँले आईभीएफ सेवामा हुन सक्ने सम्भावित अनियमितता रोक्दै सुरक्षित तथा जिम्मेवार प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। बैठकमा हाल सेवा सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड, अनुगमन प्रणाली र अनुमति प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी, बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने 2,00,000 भन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी स्क्यामिङ रोकथामको विषय समेटिएको थियो। सोही निर्णय अनुसार त्यतिखेर मुलुकमा सञ्चालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए। त्यो वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम भने जारी रहन्छ। यो वर्षको फिफा विश्वकप आयोजना भए यता फेरि 2,23,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसका लागि छुट्टै कार्यदल समेत गठन गरेको छ। अमेरिकाले आफ्नो व्यापार नीति पुनः संरचना गर्दै चीन, भारत, युरोपेली संघ सहित 60 व्यापारिक साझेदारलाई लक्षित नयाँ आयात शुल्क लागू गरेको छ। आजदेखि लागू हुने नयाँ शुल्क 10-12.5% निर्धारण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकाले करिब 1 शताब्दीदेखि जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा प्रतिबन्ध लगाउँदै आएको उल्लेख गर्दै अब व्यापारिक साझेदारहरूले पनि त्यही स्तरको प्रतिबद्धता देखाउने समय आएको बताउनुभयो। चीनले अमेरिकी नयाँ आयात शुल्कको कड़ा विरोध गर्दै वाशिङटनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ। चीनीय विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा सबै प्रकारका एकपक्षीय शुल्क व्यवस्थाको चीनले विरोध गर्ने बताउनुभयो। नयाँ शुल्क घोषणापछि जापानले यसलाई दुर्भाग्यपूर्ण भन्दै असन्तुष्टि जनाएको छ भने अस्ट्रेलियाका व्यापार मन्त्रीले यसलाई अन्यायपूर्ण कदमको संज्ञा दिनुभएको छ। यसअघि अमेरिकाले ब्राजिलका विभिन्न वस्तुमा 25% शुल्क लागू गरिसकेको छ भने यसै साथ क्यानाडामा धेरै उत्पादनमा 50% नयाँ शुल्क घोषणा गरेको थियो। फ्रान्सले 15 वर्ष मुनिका बाल बालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमान्युएल म्याक्रोले बताउनु भएको छ। सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति म्याक्रोले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफू यस विषयमा प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले छिट्टै यो निर्णयको कार्यान्वयन गरी 15 वर्ष मुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने उल्लेख गर्नुभएको छ। बंगलादेशका राष्ट्रपति महम्मद महाबुद्दीनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। 76 वर्षीय शाहबुद्दीनले अप्रेल 2023 सेरेमोनियल राष्ट्रपतिको पद सम्हाल्दै आउनु भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गत आर्थिक वर्षमा वीरगंज भन्सार नाका हुँदै भारत तथा तेस्रो मुलुकतर्फ 1,14,83 करोड़ मूल्य बराबरका नेपाली उत्पादनहरू निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 6% निर्यात वृद्धि भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रूस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकमा तेल, जुस, कपड़ाका जुत्ता, फलामे पाता लगायत नेपाली उत्पादन तथा जड़ीबुटी निर्यात भएको वीरगंज स्थित आईसीपी भन्सारले जनाएको छ। वीरगंज भन्सार नाका हुँदै गत आर्थिक वर्षमा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल 58,12 करोड़ मूल्य बराबरको निर्यात भएको छ। त्यसै गरी वीरगंज नाकाबाट सो अवधिमा 7,07,84 करोड़ मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ। गत आर्थिक वर्षमा 3,83 करोड़ मूल्य बराबरका विभिन्न कपड़ाहरू भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएका छन्। गण्डकी प्रदेशमा फलफूल विकास आयोजना मार्फत 1,180 हेक्टरमा फलफूल खेती शुरू गरिएको छ। भारत लगायत अन्य मुलुकबाट आयात हुने फलफूललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् 2029 सम्म 34 स्थानीय स्तरमा 6,180 रोपनी जग्गामा सुन्तला, स्याउ, कागती, किवी, ओखर, एभोकाडो र मेकाडेमिया लगायत फलफूल खेती विस्तार गरिने गरी योजना शुरू भएको हो। प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन इकाइका कृषि अर्थविज्ञ मनोज पौडेलले नवलपुर बाहेक 10 जिल्लाका विभिन्न स्थानीय तहमा आयोजना सञ्चालन गरिने जानकारी दिनुभयो। नेपाल सरकार र एसियाली विकास बैंक अनुदान सहयोग रहेको उक्त आयोजनाका लागि चालू आर्थिक वर्षमा 30 करोड़ बजेट विनियोजन गरिएको छ। पहाड़ी भेकमा जग्गाको मापदण्ड धेरै हुँदा प्रस्ताव कम परेपछि न्यूनतम 10 रोपनी कायम गर्ने गरी कार्यविधिमा परिमार्जनको तयारी भइरहेको छ। यसअघि आयोजनामा समावेश हुन न्यूनतम 20 रोपनी जग्गा चाहिने प्रावधान रहेको थियो। फलफूल खेतीका लागि बिउ बिजन, सिंचाई, यान्त्रिकीकरण आदिमा 50% अनुदान दिने गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्ष 2082-83 बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीहरूबाट 2,68,23,000 रूपियाँ जरिवाना असुल गरेको छ। विभागले शुक्रबार वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै उपभोक्ता संरक्षण एन बमोजिम बजार अनुगमनका क्रममा 537 व्यापारिक फर्महरूलाई कार्यवाही गर्दै उक्त रकम जरिवाना तिराएको जनाएको छ। गत आर्थिक वर्ष देशभरि 965 अनुगमन टोली परिचालन गरी 4,481 व्यावसायिक फर्महरूको अनुगमन गरिएको थियो। शुक्रबार नेपाली शेयर बजारको परिसूचक नेप्से 7.90 अङ्कले बढ़ेको छ। यो वृद्धिसँगै बजारको परिसूचक नेप्से 2,734 अङ्कमा कायम भएको छ।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
डिभिजन फुटबलका 21 क्लबले अखिल नेपाल फुटबल संघ एन्फा माथिको फिफा निलम्बन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ध्यानाकर्षण बीच क्लबहरूले तत्काल समाधानका लागि 3 बुधे माग अघि सारेका छन्। शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबहरूले एन्फा माथिको बाहिरी हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन एन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका राष्ट्रिय लिग, महिला लिग र U18 सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन्। क्लबहरूले लामो समयसम्म निलम्बन कायम रहँदा खेलाड़ी, प्रशिक्षक, निर्णायक र फुटबलमा लागेका हजारौं व्यक्तिको भविष्य प्रभावित भएको उल्लेख गरेका छन्। नेपाल भलिबल लिग एनभीए टोली कर्णाली शिवराजले महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कर्णालीले शुक्रबार पत्रकार सम्मेलन मार्फत हमाललाई आफ्नो एम्बेसडरका रूपमा प्रस्तुत गरेको छ। त्यसै गरी व्यावसायिक मार्शल आर्ट फाइटर रविन्द्र ढाँटलाई फेस अफ कर्णालीका रूपमा सार्वजनिक गरिएको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सुमित्रा रेग्मी ग्लोरी अफ कर्णालीका रूपमा आबद्ध भएकी छिन्। कर्णाली प्रदेशमा जन्मिएका राष्ट्रिय टोलीका सदस्य प्रगति नाथ र कामना विष्टलाई क्विङ अफ कर्णालीका रूपमा सार्वजनिक गरिएको छ। कर्णालीले भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टलाई मेन्टरका रूपमा लिएको छ। 16 वर्षपछि विश्वकपको उपाधि जितेको स्पेन अहिले विवादको घेरामा परेको छ। लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनालाई एकपक्षीय फाइनलमा 1-0 गोलले हराउँदै च्याम्पियन बनेको स्पेनका विश्वकपका 2 खेल शंकास्पद सट्टेबाजीको सूचीमा परेका छन्। यस विषयमा स्पेनमाथि अनुसन्धान हुन सक्ने सम्भावना देखिएको छ।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुको साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.5, न्यूनतम 22, वर्षा 1.9 मिलिमिटर, काठमाडौँको अधिकतम 28, न्यूनतम 21.2, वर्षा 16 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 29.9, न्यूनतम 24.3, वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 22.1, वर्षा 11.8 मिलिमिटर र दिपायलको अधिकतम 35, न्यूनतम 25.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायीका माग सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, दक्षिण पूर्वी एसियाली राष्ट्रमा विभिन्न अनलाइन ठगीमा परेका 860 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी, शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको धरौटीको प्रावधानबाट पछि नहट्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा स्पष्ट, अमेरिकाले भारत चीन लगायतका 60 व्यापारिक साझेदारमाथि नयाँ शुल्क लगाउने र नेपाली फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा गराउन आवश्यक पहल थाल्न डिभिजन फुटबलका 21 क्लबको माग। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।